سورت احزاب آیت نمبر 55، ان لوگوں کا ذکر ہے جن کے لیے پردے کے معاملے میں رعایت ہے، اور اس میں مخاطب کیا گیا ہے رسول اللہ صلی اللہ علیہ وسلم کی بیویوں کو، اور ان کو سامنے رکھ کر ہم سب کے لیے جو ہے وہ عمل کے اصول بتائے جا رہے ہیں. لا جناح علیہن، نہیں گناہ ان پر، فی آبائہن، ان کے باپوں میں، ولا ابنائہن، اور نہ ان کے بیٹے، ولا اخوانہن، اور نہ ان کے بھائی، ولا ابنا اخوانہن، اور نہ بیٹے ان کے بھائیوں کے. اخوان جو ہے وہ اخن سے ہے، اخوان جمع ہے، تو بھائیوں کے جو بیٹے ہیں وہ بھتیجے کہلاتے ہیں نا، اور نہ ان کے بھتیجے. ولا ابنا اخواتہن، اور نہ بیٹے ان کی بہنوں کے. تو اخت جو ہے وہ بہن کے لیے آتا ہے، یہاں پہ اخوات ہے، یہ جمع آیا ہے، اور نہ بیٹے ان کی بہنوں کے، مراد کیا ہے پھر؟ بھانجے. ولا نسائہن، اور نہ اپنی عورتیں، ولا ما ملکت ایمانہن، اور نہ وہ لونڈیاں، نہ وہ لونڈیاں. کون سی لونڈیاں؟ ہننا یعنی ان کی اپنی. تو معنی کیا ہے؟ اور نہ وہ جو مالک ہوئے ان کے دائیں ہاتھ، مراد لونڈیاں. واتقین اللہ، اور ڈرتی رہو اللہ سے، ان اللہ کان علی کل شیء شہیدا، بے شک اللہ ہے ہر چیز پر شہیدا، گواہ. تو آپ دیکھیے کہ یہاں پر جو ہے اللہ رب العزت نے ایک پوری فہرست گنوا دی ہے، اور پوری فہرست گنوانے کا مقصد کیا ہے کہ جو پابندیاں لگائی جا رہی ہیں، وہ پابندیاں جو ہیں ان سے یہ لوگ مستثنا ہیں. یہ وہ تفصیل ہے، یہ وہ رشتہ دار ہیں کہ ان سے آپ کو جو ہے وہ حجاب نہیں کرنا، ان سے جو ہے وہ آپ کو وہ احتیاط نہیں کرنی جو کہ عام جو لوگ ہیں ان سے کرنی ہے. پھر آپ دیکھیے کہ یہاں پر جو ہے وہ بھانجے ہیں، بھتیجے ہیں، ان کا جو ذکر آیا ہے، تو اس میں آپ یہ پوائنٹ بھی سامنے رکھیے گا کہ اس میں وہ تمام رشتہ دار آ جاتے ہیں جو ایک عورت کے لیے حرام ہے، خواہ وہ نسب سے ہوں یا پھر رضائی، نسبی اور رضائی دونوں اس میں آ جاتے ہیں. پھر آپ اسی طرح دیکھیے کہ چچا اور ماموں کا ذکر یہاں پہ نہیں کیا گیا، وہ بھی تو عورت کے لیے والدین کی جگہ پر ہوتے ہیں نا. اور کیوں ان کا ذکر جو ہے وہ نہیں کیا گیا؟ اس لیے ان کا ذکر جو ہے وہ نہیں کیا گیا کہ آبا جو کہہ دیا نا، آبا اہن، تو رشتہ دار جو ہیں جو بزرگ ہیں اس میں یہ رشتہ دار بھی جو ہے وہ آ جاتے ہیں. اور باقی آپ سورت نور میں بھی جو ہے وہ اس کی تفصیل پڑھ چکی ہیں، وہاں پہ جب زیب و زینت جو ہے وہ چھپانے کا ذکر آپ نے پڑھا، تو وہیں پہ اللہ تعالیٰ نے یہ تفصیل بھی بتا دی کہ پھر کن لوگوں سے جو ہے وہ آپ کو اپنے آپ کو چھپانا ہے، اور کن سے جو ہے وہ چھپانے نہ چھپانے کی جو ہے وہ اجازت ہے. تو اب جب عورتوں کے لیے پردے کا حکم نازل ہوا، تو اب تھا کیا اس زمانے میں کہ گھر میں جو موجود رشتہ دار تھے یا باہر سے جو ہر وقت آنے جانے والے رشتہ دار تھے، ان کے بارے میں صحابہ اور صحابیات کے ذہن میں سوال پیدا ہوا، مسلمانوں کے ذہن میں سوال پیدا ہوا کہ ان سے پردہ کیا جائے یا نہیں، جو گھر کے اندر رشتہ دار ہیں یا باہر سے جو آتے ہیں. تو اس سلسلے میں جو ہے وہ یہ آیت نازل ہوئی اور بتایا کہ ان سے پردے کی ضرورت نہیں ہے. اور مزید آپ اس کی اس آیت کے ساتھ سورت نور کی آیت نمبر 31 جو ہے اس کو بھی اپنے سامنے رکھیں کہ آیت نمبر 31 میں بھی اللہ رب العزت نے جو ہے وہ ان رشتہ داروں کی ایک تفصیل بتائی ہے، اور اس کا ترجمہ کیا ہے کہ سورت نور آیت 31 میں اللہ رب العزت کہتے ہیں کہ مسلمان عورتوں سے کہو کہ وہ بھی اپنی نگاہیں نیچی رکھیں اور اپنی عصمت میں فرق نہ آنے دیں اور اپنی زینت کو ظاہر نہ کریں سوائے اس کے جو ظاہر ہے، الا ما ظہر منہا، اور اپنے گریبانوں پر اپنی اوڑھنیوں کے بکل مارے رہیں، یعنی اپنی جو اوڑھنیاں ہیں وہ اپنے سینے پر ڈالے رہیں اور اپنی آرائش کو ظاہر نہ کریں. मगर किस में कर सकते हैं, इल्ला, इल्ला आ गया। अब उनकी फिर फेरिस्त वहां पे भी है, सवाए अपने खामदों के या अपने वालिद के या अपने खुसर के या अपने लड़कों के या अपने खावंद के लड़कों के या अपने भाइयों के या अपने भतीजों के या अपने भांजों के या अपने मेल जोल की औरतों के या गुलामों के या ऐसे नौकर चाकर मर्दों के जो शहवत वाले ना हो, या ऐसे बच्चे, ऐसे बच्चों के जो औरतों के पर्दे की बातों से मुतला नहीं है, यानी सेक्स की जिन्स जो है ये बलूगत तक कभी नहीं पहुंचे, तो इस तरह की बातें उन्हें नहीं पता, और इस तरह जोर जोर से पांव मार कर ना चलें कि उनकी पोशीदा जीनत मालूम हो जाए। ऐ मुसलमानों, तुम सब के सब अल्लाह की जनाब में तौबा करो ताकि तुम निजात पाओ। तो ये जो आयत है सूरत अल हजाब की आयत नंबर 55 और सूरत नूर की आयत नंबर 31, आप इन दोनों को मिलाएंगी तो आपको बात जो है वो समझ आ जाएगी, और आप इनको आप गिनती भी जाइए। क्या आप देखिए कि यहाँ पे सूरत अहज़ाब में सबसे पहले जिक्र आया आबा एहिन्ना, नंबर 1 है ना, तो आबा जो है इसमें दादा पर दादा, नाना पर नाना और उससे ऊपर सब शामिल है, ठीक है। और फिर इसके बाद जो है वो जिक्र आया है अबना एहिन्ना, बेटों का, इनके बेटे, तो बेटों में पोता पर पोता, नवासा पर नवासा, नीचे तक सब शामिल है, ठीक है। फिर इसी तरह जो है हमें जिक्र मिलता है कि इनके जो भाई है ना, तो फिर इसमें भी नस्ब नस्बी भाई हैं या रजाई भाई हैं, तो ये इसमें जो है वो शामिल हो जाते हैं। और भाइयों में तीनों किस्म के भाई आपने सामने रखने हैं, आईनी भी, अखयाफी भी और अल्लाती भी। सूरत निसा में आप पढ़ चुकी हैं कि आईनी, अखयाफी और अल्लाती जो है इससे क्या मुराद है ना। आईनी कौन से होते हैं, जो बिल्कुल सगे भाई होते हैं ना, और उसके बाद जो है अखयाफी और अल्लाती भाई हैं, तो ये दोनों भी जो है वो इसमें शामिल है। फिर जिक्र आता है भतीजों का, है ना, कि वला अबनाए इख्वानहिन्ना, तो आप देख लीजिए कि भतीजे जो हैं, भतीजों में इनके बेटे नीचे तक सारे शामिल हैं। और फिर उसके बाद जिक्र आता है नंबर 5, अबनाए अखवातहिन्ना, तो इसमें भांजे हैं और भांजों में भी तीनों किस्म की बहनों की औलाद शामिल है, सगी और फिर इसके अलावा जो है वो अखयाफी है या फिर अल्लाती है, और फिर नीचे तक वला निसाहिन्ना, और फिर क्या है कि इनकी औरतें, तो जो घर में औरतें हैं तो इनके साथ भी जो है वो कोई जरूरत नहीं है, उनसे उनके सामने भी जो है वो पर्दा ना करने की इजाजत है। और फिर इसके बाद जो है वो 7वां जिक्र मिलता है ममलूक का, और इनके ममलूक, और इनके ममलूक घरों में जो है वो आ सकते हैं, तो गोया के ममलूक से मुराद जो है फिर कौन है, इसका मतलब ये है कि इससे मुराद बाज कहते हैं कि सिर्फ लौंडियां हैं, बाज कहते हैं कि इससे मुराद गुलाम है, बाज ने दोनों मानी मुराद लिए हैं। और ये भी हदीस से पता चलता है कि गुलाम से पर्दे की जरूरत नहीं है, लेकिन आप एक बात याद रखिए कि सूरत नूर की आयत 31 में कि जिनके अंदर जो है वो शहवत ना हो, है ना। और आजकल के ये जो नौजवान हैं, जो बैरे और इस तरह के लोग, आप खुद ही देख लीजिए कि मुफस्सरीन कहते हैं कि वो इस तारीफ में जो है वो नहीं आते। अच्छा, फिर आप देखिए आयत 55 में इस बात को आप सर्कल कर लें, वत्तकीन अल्लाह, ये जो है वो बहुत ही अहम बात है, और इसको आप सर्कल करें तो बात हमारे क्या सामने आती है कि इस जगह पर औरतों को तकवे का हुक्म देकर ये वाजे कर दिया गया कि अगर तुम्हारे दिलों में तकवा होगा, अगर तुम्हारे दिलों में अल्लाह का खौफ होगा, ये है पर्दे का असल मकसद, दिलों का तकवा। और मकसद इससे क्या है कि दिल की तहारत, नजर की तहारत, जब दिल के अंदर पाकीजगी होती है, तहारत होती है, सुथराई होती है, वो आंखों में भी आती है, और उसके बाद जो है क्या होता है कि उसके बाद इंसान अपनी इज्जत की, असमत की, जीनत की जो है वो हिफाजत करता है। तो ये जो हिजाब की पाबंदी है ना, ये जाहिरी पाबंदी है, नजर आने वाली पाबंदी है, लेकिन असल में अल्लाह ने जो पाबंदी लगाई है ना, वो दिलों पे लगाई है कि दिलों के अंदर बुरे ख्याल पैदा ही ना हो, दिलों में तकवा की हुकूमत रहे, कल्ब और नजर जो है वो पाकीजा हो। और जब कल्ब और नजर जो है पाकीजा होते हैं, अल्लाह की इंसान अताअत करता है, दाखली और बैरूनी दिलों की और जिस्मानी वो पाबंदियों को कबूल करता चला जाता है, और फिर जो हिजाब की जाहिरी पाबंदी है उसको मुश्किल भी नहीं लगती, उसको नामुमकिन भी नहीं लगती, और लोगों को क्या करती है, ऐसी औरतों को गुनाहों में मुलव्विस होने से रोकती है। वत्तकीन अल्लाह, औरतों को कहा जा रहा है कि औरतों तुम्हें अल्लाह की नाफरमानी से परहेज करना चाहिए। लेकिन हम क्या करें उन औरतों का और उन मर्दों का जो ये नारा लगाते रहते हैं या ये बात करते रहते हैं कि जी पर्दा तो दिलों का ही होता है, जी पर्दा तो दिल का होता है। आप बात याद रखें कि दिल के अंदर जो भी कैफियत है उसकी हैसियत बीज की सी है। बीज दिल के अंदर ईमान है, दिल दिल के अंदर जो कुछ है जैसे कि बीज है, और फिर उसका इजहार जो है वो इंसान के जवारे से होता है, इंसान के अज़ा से होता है। तो अगर ये जाहिरी पर्दा जो हिजाब है ये जरूरी ना होता या औरतों पर ये लाजिम ना होता तो कुरान में आयतें नाजिल ना होती। तो यहां पे भी क्या कहा कि वत्तकीन अल्लाह, कि तुम जो है वो अल्लाह से डरो। तो ये जो तंबीह है कि तुम अल्लाह से डरती रहो, इसका मतलब ये है कि अल्लाह ताला की अताअत जब करोगी, हिजाब जब जो है वो अपनी जिंदगी में आप शामिल करेंगे, जो भी अल्लाह ताला के अहकामात हैं उस पे आप अमल करेंगे, तो उनकी तामील जो है वो पूरी खुदा तरसी और तकवा के साथ की जानी चाहिए। और ये हकीकत हमेशा जहन के अंदर रहे कि अल्लाह हर जगह हाजिर और नाजिर है, कोई जगह भी ऐसी नहीं है जहां इंसान अल्लाह से छुप सकता है, गुनाह करता है, गलतियां करता है, ज्यादतियां करता है, और इंसान जो है वो अल्लाह से छुप सकता है। इन अल्लाह काना अला कुल्ले शहीन शहीदा, अल्लाह हर चीज पर निगाह रखता है। इसका मतलब क्या है कि अल्लाह हर चीज पर गवाह है कि हिजाब की आयतें नाजिल हो गई, आवाज का पर्दा, औरत का असल दायरा कार, घरों के अंदर जो है वो इजाजत से आना, दावतनामा मिलने पे आना, बहुत पहले से ना आ जाना, दावत खाकर बहुत देर तक ना बैठे रहना, तुम कसदन करते हो या भूले से करते हो, तुम अताअत करते हो या अताअत नहीं करते, अल्लाह ताला जो है ना वो हर चीज पर निगाह रख रहा है। तो एक मतलब क्या है कि हुक्मे कतई आ जाने के बाद अगर कोई शख्स जो है वो अपने घरों में बेहिजाब आने की इजाजत देता है मर्दों को, लोगों को, तो अल्लाह ताला तो देख रहा है ना। एक्सेप्शन भी बता दी गई कि ये है मुस्तस्ना रिश्तेदार, बाकी सबसे जो है अब हिजाब होगा, तो अब जो नहीं करता तो अल्लाह ताला देख रहा है। और दूसरे इसके मानी क्या है कि खवातीन को हरगिज ये रविश इख्तियार नहीं करनी चाहिए कि शोहर की मौजूदगी में तो पर्दे की पाबंदी करें। अब शोहर मौजूद नहीं है, घर के अंदर शोहर नहीं है, अब गैर महरम जो है वो मर्द घर के अंदर आते हैं, तो वो सोचे औरतें कि हमारे तो कौन से शोहर घर है जो उनको पता चलेगा, या फिर ये कि वो मर्दों के सामने अपना पर्दा उठा दे, या घर गली की नुक्कड़ पे आते ही अपने घर के पास आते औरत जो है वो पर्दा कर ले, हिजाब ले ले। तो ये उनका ये फेल, औरतों का ये फेल, अगर शादी नहीं हुई तो वालदैन से तो हो सकता है छुप जाए, अगर शादी हो गई है तो हो सकता है शोहर से छुप जाए, लेकिन अल्लाह ताला कहते हैं कि मुझसे नहीं छुप सकता। ये डबल फेस, ये कंट्राडिक्शन, ये मुतजाद रवैये, ये मुनाफिकाना रविश, दुनिया से छुप जाए लेकिन अल्लाह से नहीं छुप सकती। इन अल्लाह कान अला कुल्ली शैइन शहीदा, अल्लाह हर चीज पर जो है वो गवाह है, अल्लाह हर चीज पर निगाह रखता है, अल्लाह ताला हर चीज को जो है वो देखता है। तो ये है वो बात कि कोई भी पाबंदी पाबंदी नहीं लगती अगर तकवा हो। और आप देखें सूरत बकरा आपने पढ़ी, قرآن میں آپ نے بہت سے ایسے احکامات پڑھے کہ جب آپ پڑھتے ہیں اور اس کے بارے میں سوچتے ہیں تو آپ کو کیا محسوس ہوتا ہے؟ آپ کو یوں محسوس ہوتا ہے کہ جیسے یہ عمل کرنا بہت مشکل ہے، لمحے بھر کو ہمیں لگتا ہے کہ یہ عمل کرنا بہت مشکل ہے، لیکن جہاں بھی جو ہے وہ عمل کرنے کے لیے ایک لائحہ عمل یا ضابطہ حیات دیا، فوراً ہی ساتھ جو ہے تقویٰ کا ذکر کر دیا کہ اصل چیز اللہ کا ڈر اور خوف ہے، اور جن دلوں میں وہ ہو نا کہ کوئی چیز ان کے لیے نہ ناممکن ہوتی ہے نہ مشکل ہوتی ہے، کہ کوئی خیال ان کے پاؤں کی زنجیر نہیں بنتا، کسی کا پیئر پریشر، کسی کا دباؤ، کسی کا ڈراوا، کسی کا اس کو بہکانا یا کسی کا اس کو کوئی تمہ دلانا، کوئی چیز ان کے قدموں کی زنجیر نہیں بنتی، کوئی آتے ہیں خیال، وسواس، خناس، شیطان ساتھ لگا ہوا ہے، لیکن انسان ان کو جھٹک دیتا ہے اور آگے بڑھ کر جو ہے وہ عمل کرنا شروع کر دیتا ہے. پھر آپ دیکھیے کہ آیت نمبر، آپ دیکھیے آیت نمبر 56 سے لے کر 58 تک جو ہے ایک خاص مضمون جو ہے وہ بیان ہوا ہے، اور اس کا مطلب کیا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کی جو ہے وہ عزت، ان کا مرتبہ اور ان کی منزلت کا بیان کیا گیا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کا مرتبہ، ان کی منزلت جو ہے وہ کیا ہے، اور ساتھ ہی اگر کوئی آپ کی عزت نہیں کرتا، آپ کی آپ کو تکلیف دیتا ہے، تو پھر ان کا انجام بتایا گیا ہے. اللہ رب العزت آیت 56 سورت احزاب میں فرماتے ہیں ان اللہ و ملائکتہ، بے شک اللہ اور اس کے ملائکہ اور اس کے فرشتے، یصلون علی النبی، کہ وہ جو ہے وہ صلات بھیجتے ہیں، وہ درود بھیجتے ہیں. کس پر درود بھیجتے ہیں؟ علی النبی، نبی پر. یا ایھا الذین آمنوا، اے وہ لوگوں جو ایمان لائے ہو، کہاں ہو وہ لوگوں جو ایمان لائے ہو؟ آئیے اپنے سینوں کا جائزہ لیں، کیا میرے اور آپ کے سینے میں دل دھڑکتے ہیں؟ کیونکہ سینے کے اندر دل، اور دل ہی وہ جگہ ہے جہاں ایمان سما سکتا ہے، جہاں ایمان جگہ پاتا ہے، اور اس کا اظہار انسان کے عمل سے ہوتا ہے. اے ایمان لانے والوں، صلوا علیہ وسلموا تسلیما. ایمان لانے والوں کو مخاطب کر کے دو حکم دیے گئے، امر کا صیغہ ہے، اور پہلا حکم کیا ہے؟ صلوا علیہ، کہ اس پر جو ہے تم صلات بھیجو، اور دوسرا حکم کیا ہے؟ وسلموا تسلیما، اور ان پہ تم سلام بھیجو. اب آپ دیکھیے کہ جب یہ جو آیت ہے، آیت 56، اس کو سمجھنے کے لیے ضروری ہے کہ ہم دیکھیں کہ اس میں اللہ رب العزت جو ہے وہ ہمیں کیا بات جو ہے وہ بتانا چاہتے ہیں، کیا بات ہمیں سمجھانا چاہتے ہیں. تو آپ دیکھیے کہ سب سے پہلی بات جو ہمارے سامنے آتی ہے وہ یہ ہے کہ اللہ رب العزت یہ بات بتا رہے ہیں کہ اللہ تعالیٰ کے ہاں رسول اللہ صلی اللہ علیہ وسلم کا کیا مقام ہے، اور کتنا بلند مقام ہے، اور اس بلند مقام کا ہمیں کیسے پتا چلتا ہے؟ کہ کہا کہ ان اللہ و ملائکتہ، کہ اللہ بھی اور اس کے فرشتے اور اس کے ملائکہ، یصلون علی النبی، کہ وہ نبی پر صلات بھیجتے ہیں. صلات کے کیا معنی ہے؟ عربی زبان میں صلات لفظ چند معنی میں استعمال ہوتا ہے. نمبر ایک، رحمت کے معنی میں. نمبر دو، دعا. نمبر تین، مدح اور ثنا، تعریف کرنا. تو یہاں پر جو آیت ہے، اس آیت میں اللہ تعالیٰ نے جو نسبت کی ہے صلات کی طرف، کہ اللہ جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم پر صلات بھیجتے ہیں اور ان کے فرشتے بھی. تو مفسرین یہ کہتے ہیں کہ یہاں اس سے مراد جو ہے وہ رحمت نازل کرنا ہے. تو اللہ کے لیے کیا ہے کہ اللہ جو ہے وہ رحمت نازل کرتا ہے رسول پر. اور فرشتوں کی طرف سے صلات کے معنی کیا ہے؟ کہ فرشتے رسول اللہ صلی اللہ علیہ وسلم کے لیے دعا کرتے ہیں. اور عام مومنین کی طرف سے जो कहा जा रहा है कि वो भी रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर सलात भेजे, तो इसके मानी ये हैं कि वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के लिए दुआ और मिधा सना जो है वो करें। तो आम मुफस्सरीन ने यही मानी जो है वो बयान किए हैं। और आप देखिए एक और बात आप इसमें नोट करें कि युसल्लूना के बाद अला का सिला आया है, अला की प्रेपोजिशन आई है, और सलात का लफ्ज जब अला के सिले के साथ आता है तो इसके तीन मानी होते हैं। नंबर एक, किसी पर माइल होना, इसकी तरफ मोहब्बत के साथ मुतवज्जो होना, इस पर झुकना, नंबर एक ये मानी है। आप जब किसी पर माइल होते हैं तो क्या करते हैं, उसकी तरफ मोहब्बत के साथ झुकते हैं और उसकी तरफ मोहब्बत के साथ मुतवज्जो होते हैं। दूसरे मानी क्या है, किसी की तारीफ करना। तीसरे मानी है किसी के हक में दुआ करना। तो जो है वो मुफस्सरीन फिर क्या कहते हैं कि अल्लाह ताला जो है वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से जो है वो मोहब्बत करते हैं, उनकी तरफ मुतवज्जो हैं। और दूसरी बात क्या है कि अल्लाह ताला जो है वो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर जो है वो रहमतें नाजिल करते हैं, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की तारीफ करते हैं। और आप देखिए कि अल्लाह तबारक ताला का तारीफ करना और फिर फरिश्तों का भी अल्लाह के साथ रसूल अल्लाह की सना और तारीफ करना कितनी खूबसूरत बात है, और अल्लाह ताला का आप पर रहमतें भेजना। फिर आप देखिए कि फरिश्ते जो हैं वो क्या करते हैं, फरिश्ते रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के लिए दुआ करते हैं। सलात के मानी फरिश्तों के लिए क्या है, दुआ करने के। क्या दुआ करते हैं, आपकी बुलंदी दर्जात की दुआ करते हैं, बुलंदी दर्जात की दुआ करते हैं। और अब आप देखें कि एक तरफ है आलिम आलम बाला, आलिम मैं कहूंगी तो स्कॉलर के मानी हो जाएंगे ना, आलम बाला ऊपर की दुनिया। तो एक है अलवी ऊपर की जगह, तो अलवी में ऊपर जो है अल्लाह और फरिश्ते रसूल अल्लाह की जो है वो तारीफ भी हो रही है, अल्लाह ताला रहमत नाजिल कर रहे हैं, फरिश्ते तारीफ कर रहे हैं और रसूल अल्लाह की बुलंदी दर्जात की दुआ कर रहे हैं। और जो नीचे की दुनिया है सिफली जो नीचे है, अब वहां पे भी हुक्म दे दिया गया कि ए ईमान लाने वालों सल्लू अलैहि वसल्लमु तस्लीमा, कि तुम भी जो है वो सल्लू अलैहि रसूल पर सलात भेजो, वसल्लमु तस्लीमा और इन पर जो है वो दुरूदो सलाम भेजो। तो आप देखो सल्लमु सलाम भेजो, तस्लीमा इसका भी वही रूट है सलाम कहकर। तो गोया के आम जो मुसलमान हैं उनको हुक्म दिया जा रहा है सलात भेजने का और दुरूदो सलाम भेजने का। फिर आप देखिए कि सही बुखारी और मुस्लिम की रवायत है, हजरत काब बिन अजरा आयन जीम रहा रजी अल्लाह अन्हु ने फरमाया कि जब ये आयत नाजिल हुई तो एक शख्स ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से सवाल किया कि आयत में हमें दो चीजों का हुक्म है, एक सलात और सलाम। सलाम का तरीका तो हमें मालूम हो चुका है और वो क्या है, अस्सलामु अलैका अय्युहन नबी हम कहते हैं, यानी नमाज में जो तशद में जब बैठते हैं तो कहते हैं ना। कहा कि सलात का तरीका भी हमें बता दीजिए, सलाम का तरीका मालूम हो चुका है, सलात का तरीका भी बता दीजिए। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ये अल्फाज कहा करो, अल्लाहुम्मा सल्ली अला मुहम्मदिन व अला आलि मुहम्मद कमा सल्लैता अला इब्राहिम व अला आलि इब्राहिम इन्नका हमीदुम मजीद, अल्लाहुम्मा बारिक अला मुहम्मद व अला आलि मुहम्मद कमा बारकत अला इब्राहिम व अला आलि इब्राहिम इन्नका हमीदुम मजीद। तो आप देखिए कि ये जो सवाल पूछा गया रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से, तो गोया के सलाम करने का तरीका अत्तहियात की शक्ल में पहले ही सहाबा को सिखाया जा चुका था। किसने सिखाया, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने, है ना। कि अस्सलाम अलैका अय्युहन नबी व रहमतुल्लाह व बरकातुह। अब जो है सलात का भी जब हुक्म मिल गया तो सहाबा ने अपनी तरफ से अल्फाज मुकर्रर करना पसंद ना किया, उसको मुनासिब ना समझा। रसूल अल्लाह से पूछा कि अल्लाह के नबी आप हमें अब सलात के बारे में भी बताइए, तो फिर जो है वो आपको दुरूद इब्राहिमी जो है वो बताया गया। तो इससे जो है हमें क्या बात पता चलती है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर जो है वो सलात भेजा जाए और आप पर जो है वो सलाम भेजा जाए। तो एक बात आप याद रखिएगा कि ये दुरूद इब्राहिमी जो हम नमाज में पढ़ते हैं ये सही बुखारी की रवायत से और जो है वो सही मुस्लिम की रवायत से हमें मिलता है। और अहदीस में दुरूद के और भी सीगे आते हैं, और भी हमें अहदीस की रूह से कुछ दुरूद मिलते हैं, वो भी पढ़े जा सकते हैं। और मुख्तसरन सल्लल्लाहु अलैहि वसल्लम, सल्लल्लाहु अला रसूलिल्लाहि वसल्लम, मुख्तसरन हम ये भी कह सकते हैं। लेकिन अस्सलातो वस्सलामो अलैका या रसूल अल्लाह पढ़ना ये सही नहीं है। क्यों? इसमें नबी सल्लल्लाहु अलैहि वसल्लम से खिताब है और मुफस्सरीन ये कहते हैं कि इसका पढ़ने वाला जो है वो ये समझता है कि मैं डायरेक्ट बराहे रास्त रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से मुखातिब हूं, आपको मुखातिब कर रहा हूं। अब सवाल ये पैदा होता है कि नमाज में तो यही दुरूद पढ़ा जाता है, तो फिर नमाज में क्यों पढ़ते हैं? बाद लोग ये एतराज भी करते हैं। तो इस सिलसिले में आप ये बात याद रखें कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपने अहद मुबारक में आप मौजूद थे और आपने यही अल्फाज मुसलमानों को सिखाए थे, तो सहाबा नमाज में जो थे ये पढ़ते रहे और हम भी नमाज में ये अल्फाज जो है वो पढ़ सकते हैं। आपकी वफात के बाद रोजे अकदस के सामने जब सलाम किया जाए, यानी वहां पे जाके भी जब सलाम करेंगे तो अस्सलामु अलैक सीगा इख्तियार करना जो है ये मसनून है और ठीक है। लेकिन इसके अलावा जहां गायबाना जो है सलात और सलाम पढ़ा जाए तो सहाबा ताबईन और आयमाए उम्मत से सीगा गायब का इस्तेमाल करना मनकूल है। ये मैं अपने अल्फाज नहीं बता रही, मैं तफसीर से आपको निचोड़ बात बता रही हूं, समझ आ गई? इसलिए कि नबी सल्लल्लाहु अलैहि वसल्लम जो है वो दुनिया से जा चुके और इस आयत में जो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जबान से और आपके अमल से जो चीज साबित है, जो तरीका सलात का और सलाम का बताया गया है, उसका निचोड़ ये है कि हम सब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के लिए अल्लाह ताला से रहमत और सलामती की दुआ करें। सलात क्या है? रहमत की दुआ करना, आपकी तारीफ और सना करना। और अब आप देखिए गोया के हम खुद भी आपकी इज्जत करें, ताजीम करें, तकरीम करें, उसका हक अदा करें, और अल्लाह ताला ने ये तरीका बताया कि अल्लाह ताला से भी दुआ करें। क्यों अल्लाह ताला से दुआ करें? इसलिए कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का हक के ताजीम और अतात पूरा अदा करना हमारे किसी के बस में नहीं, इसलिए हम पर यह लाजिम कर दिया गया कि हम आपकी इज्जत और इकराम के साथ साथ आपकी तकरीम और ताजीम के साथ साथ अल्लाह ताला से भी ये दुआ करें। और गोया के इस आयत के निचोड़ के तौर पर या इस आयत को पढ़ने के बाद जो हकीकतें हमारे सामने आती हैं वो क्या है कि असल में मुनाफिक मुशरिकीन काफिर क्या कर रहे थे? रसूल अल्लाह को इजा पहुंचा रहे थे, आपको तकलीफें पहुंचा रहे थे और अहले ईमान को भी तकलीफें पहुंचा रहे थे। तो अल्लाह ताला ने यहां पे यह हदायत की कि अल्लाह तो अपने नबी पर रहमत भेजे, फरिश्ते तो उनके लिए रहमत की दुआ करें और तारीफ करें, तो अहले ईमान के लिए भी सही रविश जो है वही होनी चाहिए जो अल्लाह और फरिश्तों के हम आहंग हो, हम रंग हो। क्या अहले ईमान तुम अल्लाह और फरिश्तों के हम आहंग हो जाओ, उनके हम रंग हो जाओ। और वो क्या है कि آپ بھی نبی پر زیادہ سے زیادہ، میں بھی نبی پر زیادہ سے زیادہ درود اور سلام بھیجوں، نہ کہ آپ کو تکلیف پہنچانے کی جو ہے وہ تدبیر اختیار کروں. تو نمبر ایک، اس آیت سے یہ بات پتہ چلتی ہے کہ نبی کا مرتبہ اللہ اور فرشتوں کی نظروں میں بہت بلند ہے، بہت اعلیٰ ہے. اور آپ دیکھیں کہ رسول اللہ صلی اللہ علیہ وسلم کا اصلی احسان تو انسانوں پر ہے نا، اللہ اور فرشتوں پر تو نہیں ہے نا، تو پھر ہماری نظروں میں بھی آپ کا مقام بہت بلند اور اعلیٰ ہونا چاہیے. نمبر دو، جو لوگ بھی رسول اللہ پر درود بھیجتے ہیں وہ رسول اللہ پر کوئی احسان نہیں کرتے، بلکہ اپنے آپ کو اللہ اور فرشتوں کے ہم نوا کرتے ہیں، ہم آہنگ کرتے ہیں، ہم رنگ کرتے ہیں. اور اگر ہم میں سے کوئی رسول اللہ پر درود و سلام نہ بھی بھیجے تو ایسا نہیں ہے کہ رسول اللہ ہمارے درود و سلام کے محتاج ہیں. اگر ہم نہ بھی بھیجیں تو اللہ کی رحمت اور فرشتوں کی دعائیں تو انہیں حاصل ہی ہیں نا. ٹھیک ہے. تیسری بات کیا پتہ چلتی ہے؟ کہ رسول اللہ پر درود و سلام بھیجنا یہ مرض نفاق کا علاج ہے. کیوں؟ آپ دیکھیں کہ منافقین رسول اللہ کو تکلیفیں پہنچاتے ہیں، اذیت پہنچاتے ہیں، اور اہل ایمان کو کہا کہ تکلیفیں نہ پہنچاؤ، درود پہنچاؤ، درود و سلام پہنچاؤ. تو یہ بات پتا چلتی ہے کہ درود کا ہم اہتمام اگر کریں گے تو ہمارے اندر نفاق نہیں پیدا ہوگا، منافقانہ روش نہیں پیدا ہوگی کہ ہم رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں ان کو تکلیف پہنچائیں. اور چوتھی بات ہمیں کیا پتا چلتی ہے؟ کہ مقصد یہ ہے کہ درود و سلام کی تکثیر، تکثیر قاف قینچی والا نہیں ہے، کشمیر والا ہے، تکثیر کثرت سے ہے. تو سلمو تسلیما، اس میں آپ دیکھیں کہ مصدر ہے اور تاکید اور تکثیر کے لیے آیا ہے. اب یہ نہیں کہ عمر بھر میں بس ایک دفعہ درود بھیج دیا تو حق ادا ہو جائے گا، بلکہ کیا ہے کہ ہم جو ہیں وہ کثرت سے رسول اللہ صلی اللہ علیہ وسلم پر جو ہیں وہ ہم درود بھیجیں، تو ہمیں بہت سے درود جو ہیں وہ پتہ چلتے ہیں جو رسول اللہ صلی اللہ علیہ وسلم نے سکھائے ہیں وہ ہمیں پڑھنے چاہیے، جن پر جو ہے وہ جو ہمیں سنت سے حدیث سے پتہ چلتے ہیں. اور اپنے پاس سے درود ہمیں نہیں بنانے چاہیے. جیسے آج کل کے زمانے میں آپ دیکھیں درود تنجینہ ہے، درود جمیلہ ہے، کچھ ایسے درود ہیں جس میں اپنے الفاظ ہیں. تو اگر ہمیں جو ہے وہ مسنون جو ہے وہ درود نہیں آتے، تو نماز والا تو ہم سب کو ہی آتا ہے نا، تو اس کو ہمیں یاد کرنا چاہیے. اور ہم جو ہے وہ اور بھی درود جو ہے وہ یاد کر سکتے ہیں، دیکھ کے پڑھ سکتے ہیں، لیکن آپ ایک بات مجھے اور آپ کو سب کو یاد رکھنی چاہیے کہ ہمیں عمل کرتے وقت جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم کی سنت سے جو باتیں پتہ چلتی ہیں نا ان کا خیال رکھنا بہت ضروری ہے. اور اس موقع پر میں آپ کو وہ حدیثیں بھی ایک دو سنانا چاہتی ہوں جس سے یہ پتہ چلتا ہے کہ آپ پر اگر ہم صلوات اور سلام بھیجتے ہیں تو اس کا کتنا ثواب ہے. مثلاً رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، بخیل وہ شخص ہے جس کے سامنے میرا ذکر آئے اور وہ مجھ پر درود نہ بھیجے. البخیل من ذکرت عندہ فلم یصلی علیہ. پھر جو ہے وہ اس سے کیا بات پتہ چلتی ہے کہ اگر آپ کسی محفل میں بیٹھی ہیں، رسول اللہ کا ذکر ہو رہا ہے، تو پھر کیا کرنا ہے کہ آپ پر جو ہے وہ درود بھیجنا ہے. اور درود جو ہے بھیجنا یہ رسول اللہ صلی اللہ علیہ وسلم کے صحابہ کا مشغلہ بھی تھا، اور محدثین جو تھے ان کا ہر وقت کا مشغلہ کیا تھا کہ وہ حدیثوں کو جمع کرتے تھے، اور ہر وقت بار بار جب آپ کا ذکر آتا تو ہر مرتبہ آپ پر درود و سلام جو تھے وہ پڑھتے تھے. بے شک اس تکرار سے کتابیں کتنی ہی ضخیم کیوں نہ ہو جائیں، ہے نا، تو اکثر چھوٹی چھوٹی حدیثیں ہوتی جن میں ایک دو سطر کے بعد آپ کا نام آتا اور وہ آپ پر جو تھے وہ درود و سلام بھیجتے. صلوات اور سلام انہوں نے کبھی ترک نہیں کیا تھا. پھر اسی طرح کبھی یہ کہ جیسے تحریر سے لکھتے وقت بھی ہمیں رسول اللہ صلی اللہ علیہ وسلم کا جب نام لکھیں تو ساتھ ہی درود اوپر ساتھ ہی لکھنا چاہیے. اور بعض لوگ جو ہے وہ سوالم جو ہے وہ لکھ دیتے ہیں. مفسرین تو یہاں تک کہتے ہیں کہ یہ بھی کافی نہیں ہے، پورا صلات اور سلام جو ہے وہ لکھنا چاہیے. اور وہ کیا ہے؟ صلی اللہ علیہ وسلم، یعنی مختصر ہے یہ، تو یہ لکھنا چاہیے. फिर इसी तरह आप देखिए कि एक और हदीस भी हमें मिलती है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तबाह हो गया वो शख्स जिसके सामने मेरा नाम लिया जाए और वो मुझ पर जो है वो दुरूद ना भेजे। और ये रसूल अल्लाह ने नहीं फरमाया बल्कि ये हदीस कुदसी का हिस्सा है कि जिब्राइल आए और उन्होंने तीन बातें कही और हर बात के साथ कहते थे कि तबाह हो गया वो शख्स, तबाह हो गया वो शख्स, और हर बात के जवाब में रसूल अल्लाह आमीन कहते थे। उनमें से एक ये बात थी कि जिसके सामने रसूल अल्लाह का नाम लिया जाए और वो दुरूद ना भेजे रसूल अल्लाह पर तो वो शख्स तबाह बर्बाद हो गया, तो आपने कहा आमीन। दूसरी बात थी जिसने वालदैन को दोनों या दोनों में से किसी एक को बुढ़ापे की हालत में पाया और इनकी खिदमत करके जन्नत का मुस्तिक ना हुआ, तबाह हो गया वो शख्स, ये अल्लाह ताला ने ये भेजा था कह के हदीसे कुदसी, तो फिर रसूल अल्लाह ने कहा आमीन। और तीसरी बात क्या थी कि जिसने रमजान के महीने को पाया और उसके रोजे रखकर जो है वो उसने अपनी मगफरत ना करवा ली तो वो शख्स भी तबाह बर्बाद हो गया, तो उस पर भी रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया आमीन। आप देखिए बात हो अल्लाह की, उसको लेके आए जिब्राइल अलैहिस्सलाम, उस पर आमीन कहे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, तो लोगों क्या उसकी कबूलियत में कोई शक हो सकता है? तो असल बात क्या है कि हम सब की ये जिम्मेदारी बनती है कि हम जो है रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो है इनको, इनके लिए दुआएं करें, इन पर दुरूद व सलाम भेजें और उनको, क्योंकि हम उनकी नेकी और उनके जो एहसानात हैं उसका बदला नहीं दे सकते। 23 साल पैगंबराना दौर जो है उसमें रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो तकलीफें परेशानियां जो हैं वो बर्दाश्त की हैं, तो हमारी ये जिम्मेदारी बनती है कि हम जो है एक तरफ आपके मिशन को याद रखें, उस पर उसको खुद आगे लेके चले, उसको आगे बढ़ाए, और दूसरी तरफ जो है वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के लिए जो है वो सलात और सलाम की कसरत करें। याद रखिएगा ये बात बहुत अहम है कि जो है वो सल्लमु तस्लीमा जो है इसके दो मानी है, एक मानी तो ये कि दुआ की जाए और दूसरे मानी क्या है, दिलो जान से इसके आगे सरे तस्लीम खम कर दे। फिर आप देखें कि हजरत अंस रजी अल्लाह नो कहते हैं कि आपने फरमाया जो शख्स एक बार मुझ पर दुरूद भेजेगा तो अल्लाह इस पर 10 रहमतें भेजेगा, इसके 10 गुना माफ किए जाएंगे और 10 दर्जे बुलंद किए जाएंगे। इसी तरह हमें एक और रवायत जो है वो पता चलती है कि हजरत उमर बिन खिताब रजी अल्लाह नो फरमाते हैं जब तक तू अपने नबी पर दुरूद ना भेजे दुआ जमीन और आसमान के दरमियान मौकूफ रहती है, ऊपर नहीं चढ़ती, और ऊपर नहीं चढ़ती है, तिर्मिजी की रवायत है बहवाला मिश्कात। तो हम जब दुआ पढ़ते हैं ना, आप दुआएं करती हैं, मैं भी दुआ करती हूं, तो दुआ का मसनून तरीका क्या है, अल्लाह की हमद बयान की जाए और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर दुरूद भेजा जाए। अगर उसमें अल्लाह की हमद ना हो तो भी दुआ कबूलियत का दर्जा नहीं पाती। और इस हदीस से क्या पता चला, अगर उसमें दुरूद ना भेजा जाए रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर तो दुआ जो है वो आसमान और जमीन के दरमियान जाकर लटक जाती है, रुक जाती है, वो ऊपर नहीं चढ़ती जब तक उसके अंदर दुरूद ना हो। फिर इसी तरह आप देखिए कि उबै बिन काब रजी अल्लाह फरमाते हैं कि मैंने आपसे पूछा कि अल्लाह के रसूल मैं आप पर बकसरत दुरूद भेजता हूं, मैं अपनी दुआ का कितना हिस्सा दुरूद के लिए मुकर्रर कर दूं? फरमाया जितना तू चाहे। मैंने कहा 1/4। फरमाया जितना तू चाहे और अगर ज्यादा करे तो तेरे हक में बेहतर है। मैंने कहा आधा हिस्सा। फरमाया जितना तू चाहे और अगर ज्यादा कर ले तो तेरे हक में बेहतर है। फिर मैंने पूछा 2/3। फरमाया जितना तू चाहे और अगर ज्यादा करे तो तेरे लिए बेहतर है। फिर मैंने कहा मैं अपने दुआ का सारा वक्त आप पर दुरूद के लिए मुकर्रर कर लेता हूं। फरमाया अब तू अपने गम से कफायत किया जाएगा और तेरे गुनाह तुझसे दूर कर दिए जाएंगे। ये तिर्मिजी की जो है वो रवायत है बहवाला मिश्कात। तो आप देख लीजिए कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर सलात और सलाम जो है वो क्यों जरूरी है और इसके अलावा इसकी क्या फजीलत है, इसकी क्या अहमियत है, اور حضرت عبداللہ بن عباس رضی اللہ عنہ تو کہتے ہیں کہ یسلونا کا معنی یہ ہے کہ برکت کی دعا کرتے ہیں، یعنی فرشتے جو ہے وہ کیا کرتے ہیں، رسول اللہ صلی اللہ علیہ وسلم کے لیے برکت کی دعا کرتے ہیں. تو آئیے ہم سب مل کر جو ہے وہ اپنے محسن اعظم، محسن انسانیت، رحمت للعالمین، داعی اعظم اور رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں ان پر زیادہ سے زیادہ جو ہے وہ درود بھیجے. آئیے سب مل کر پڑھتے ہیں، اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم انك حمید مجید. تو اللہ تعالیٰ ہمیں رسول اللہ صلی اللہ علیہ وسلم کے اسوہ پر چلنے کی توفیق عطا کرے، ہم اپنی زندگیاں جو ہیں وہ رسول اللہ صلی اللہ علیہ وسلم کی سنت سے مزین کرے، آپ کی محبت میں سرشار ہو، آپ کے حق میں دعائے رحمت، دعائے برکت اور مغفرت کرے، اور آپ کے جو ہم پر احسانات ہیں کہ آپ کی وجہ سے ہمیں ایمان کی دولت نصیب ہوئی، اور یہ اتنی بڑی نعمت ہے کہ دین اور دنیا کی کوئی نعمت اس کا مقابلہ نہیں کر سکتی، ہم اس نعمت کا احسان کبھی نہیں اتار سکتے. تو ہمیں رسول اللہ صلی اللہ علیہ وسلم پر جو ہے وہ زیادہ سے زیادہ درود جو ہے وہ بھیجنے چاہیے. اب آپ دیکھیے کہ ایک طرف تو مسلمانوں کو یہ بات کہی گئی کہ ہم جو ہے وہ اللہ اور فرشتوں کے ہم نوا اور ہم رنگ، ہم آہنگ ہو کر رسول اللہ پر درود بھیجے. اگلی آیت میں کیا کہا، ان الذین یؤذون اللہ ورسولہ، بے شک وہ لوگ جو اذیت دیتے ہیں، تکلیف پہنچاتے ہیں اللہ کو اور اس کے رسول کو، لعنہم اللہ فی الدنیا والآخرتی، ان پر لعنت کی ہے اللہ نے دنیا میں بھی اور آخرت میں بھی، وعد لہم عذابا مہینا، اور ان کے لیے رسوا کن عذاب مہیا کر رکھا ہے. تو آپ دیکھیے کہ اس آیت میں جو ہے وہ کیا بات بتائی جا رہی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کو جو اذیت پہنچاتے ہیں، اور رسول اللہ سے پہلے کس کا ذکر ہے، اللہ تعالیٰ کا، کہ جو اللہ تعالیٰ کو اذیت پہنچاتے ہیں اور رسول اللہ صلی اللہ علیہ وسلم کو اذیت پہنچاتے ہیں، دو وہ گناہ کرتے ہیں، دو ان کے لیے سزائیں ہیں اور دونوں جگہ ہیں. دو سزائیں کیا ہیں، دنیا میں لعنت ان پر کر دی گئی اور آخرت میں، دنیا اور آخرت میں ان پر لعنت ہے، اور ساتھ ہی کیا ہے کہ عذاب مہینہ، کہ ان کے لیے جو ہے وہ مہینہ، ہاں وہ نون سے ہے، اور ایسا عذاب ہے جو کہ رسوا کرنے والا ہے. اچھا اب آپ دیکھیے کہ آئیے ہم دیکھتے ہیں کہ اللہ تعالیٰ کو کیسے تکلیف دی جاتی ہے، اللہ تعالیٰ کو کیسے ایذا پہنچائی جاتی ہے. تو اس سلسلے میں سب سے پہلی بات یہ ہے کہ اللہ کا جو حکم ہے اس کے آگے سر تسلیم خم نہ کیا جائے، ہے نا. تو اپنے افعال اور اقوال کے ذریعے سے اللہ تعالیٰ کو تکلیف پہنچائی جائے. مثلاً کیسے، مثلاً آپ دیکھیں بعض مفسرین یہ کہتے ہیں کہ زمانے کو برا کہنا، کوئی حادثہ ہو گیا، کوئی مصیبت ہو گئی، تو لوگ جو ہیں وہ کبھی زمانے کو برا کہتے ہیں تو در حقیقت اللہ کو برا کہتے ہیں، اور کبھی ڈائریکٹ کہ اللہ نے مجھ پر کیا یہ مصیبت ڈال دی، اس سے اللہ تعالیٰ کو جو ہے وہ گالیاں دی جاتی ہیں نعوذ باللہ. یعنی زمانے کو برا کہنا، وقت کو برا کہنا، دراصل فائل تو اللہ ہے نا، تو اللہ کو برا کہنا. اور بعض کہتے ہیں کہ جاندار چیزوں کی تصویریں بنانا دراصل اللہ تعالیٰ کی اذیت کا سبب بنتا ہے. اور اس کے علاوہ مفسرین جو ہیں وہ یہ کہتے ہیں کہ جیسے شرک کرنا ہے، اللہ کی ذات صفات میں دوسروں کو شریک کرنا ہے، یہ بھی اللہ کو اذیت پہنچانا ہے، ہے نا. پھر یہ کہ اس دین اسلام کی حمایت کی بجائے اس کی مخالفت کرنا، یہ بھی اللہ کو تکلیف پہنچانا ہے. اور پھر بعض مفسرین یہ کہتے ہیں کہ یہاں در حقیقت رسول اللہ صلی اللہ علیہ وسلم کی اذیت سے روکنا جو ہے مقصود ہے. اس کا مطلب کیا ہے کہ جس نے رسول کو دکھ دیا اس نے دراصل اللہ کو دکھ دیا, جس نے رسول کی اطاعت کی اس نے اللہ کی اطاعت کی, جس نے رسول کی نافرمانی کی فی الحقیقت اس نے اللہ کی نافرمانی کی. کیوں؟ آپ کو پتہ ہی ہے کہ ہمیں قرآن میں بار بار کیا بات پتہ چلتی ہے, اطیع اللہ و اطیع رسول, اور یہ بات ہی پتہ چلتی ہے کہ جس نے رسول کی اطاعت کی فقط اطاع اللہ, اس نے اللہ کی اطاعت کی. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا میرے صحابہ کے بارے میں اللہ سے ڈرو, اللہ سے ڈرو, ان کو میرے بعد اپنی اعتراضات اور تنقیدات جو ہیں اس کا نشانہ نہ بناؤ, کیونکہ ان سے جس نے محبت کی میری محبت کی وجہ سے کی, اور جس نے بغض رکھا میرے بغض کی وجہ سے رکھا, اور جس نے ان کو تکلیف پہنچائی اس نے مجھے تکلیف پہنچائی, اور جس نے مجھے تکلیف پہنچائی اس نے اللہ کو تکلیف پہنچائی, جس نے اللہ کو ایذا دی تو قریب ہے کہ اللہ تعالیٰ اس سے گرفت کرے گا. تو اس حدیث سے بھی کیا بات پتہ چلتی ہے کہ رسول کی تکلیف دراصل اللہ کی تکلیف ہے, اور اگر کوئی صحابہ کو تکلیف پہنچائے ان کو اذیت پہنچائے تو گویا کہ رسول اللہ کی شان میں وہ گستاخی کرتا ہے. اب آپ دیکھیے میں آپ کے سامنے مثالیں رکھتی ہوں, اور آپ اب تو ہیڈنگ بھی بتائی جائے تو آپ سمجھے گی. واقعہ عفت میں حضرت عائشہ صدیقہ رضی اللہ عنہ پر بہتان لگایا گیا ہے نا. عبداللہ بن ابی منافق کے گھر میں کچھ لوگ جمع ہوئے اور اس بہتان کو پھیلانے چلتا کرنے کی باتیں کرتے تھے. اس وقت رسول اللہ نے صحابہ سے اس کی شکایت کی کہ یہ شخص مجھے اذیت پہنچاتا ہے نا. پھر اسی طرح حضرت صفیہ سے جب آپ کا نکاح ہوا تب بھی منافقین نے بہت سے طانے دیے. تو بعض کہتے ہیں کہ یہ آیت واقعہ عفت کے لیے ہے, کوئی کہتا ہے کہ یہ آیت جو ہے وہ حضرت صفیہ سے متعلق ہے, کوئی کہتا ہے کہ جب حضرت زینب سے نکاح ہوا تو لوگوں نے بہت باتیں کی تو اس سلسلے میں. بہرحال کس کوئی بھی سلسلہ ہے, ایک ہو سکتا ہے, سب ہو سکتے ہیں اور بہت سے ہو سکتے ہیں, لیکن اصل بات کیا ہے کہ اللہ اور اس کے رسول کو جو ہے وہ اذیت نہیں پہنچانی چاہیے. جو اللہ اور اس کے رسول کو اذیت پہنچائے گا تو نمبر ایک سزا ہے کہ دنیا اور آخرت میں اس پر اللہ تعالی نے لعنت کی ہے, اور لعنت کا مطلب کیا ہے کہ اللہ کی رحمت سے وہ محروم ہو گیا. یہ بد دعا ہے لعنت, اور اس کے معنی ہے کہ اللہ کی رحمت سے محروم ہو جانا. دنیا میں بھی وہ ملعون ہے اور پھر آخرت میں بھی. وعد لهم عذاب مهینا, اور اللہ تعالیٰ نے ان کے لیے رسوا کن عذاب جو ہے وہ مہیا کر رکھا ہے. تو ایسا عذاب جو کہ بہت ہی رسوا کن ہے, اس سے جو ہے وہ کیا بات پتہ چلتی ہے کہ جس سے جو ہے وہ ان کو بہت ہی تکلیف ہوگی, بہت ہی جو ہے ان کو ذلیل کرنے والا عذاب اللہ نے تیار کر رکھا ہے, مہیا کر رکھا ہے. اور آپ یاد رکھیں عدہ آیا ہے, اللہ کی تیاری کیسی تیاری ہے. پھر آیت نمبر 58 جو ہے اس میں کیا بات کہی جا رہی ہے, اب پہلے اللہ اور اللہ کے رسول کی بات ہی, یہاں پہ عام مومن اور مومنات کی بات ہے کہ ان کو بھی تکلیف نہ دی جائے. والذین یؤذون المؤمنین والمؤمنات, اور وہ لوگ جو اذیت دیتے ہیں مومن مردوں کو اور مومن عورتوں کو, بغیر مکتسبو, بغیر اس کے کہ انہوں نے کوئی غلطی کی ہے یا گناہ کیا ہے یا کچھ اکتساب کیا ہے, فقد احتملو, تحقیق انہوں نے اٹھا لیا, اپنے سر لے لیا, بہتانن, بہتان, ایک بڑا بہتان انہوں نے اٹھایا ہے جو تکلیف پہنچانے والے ہیں, واسمم مبینا, اور کھلا گناہ. تو اس آیت میں یہ بات بتائی جا رہی ہے کہ کسی مسلمان جو ہے مومن مرد اور عورت کو اذیت پہنچانا بغیر اس کے کہ ان کی کوئی غلطی ہو, بغیر مکتسبو شرط ہے نا, بغیر مکتسبو, اس کا مطلب کیا ہے کہ بغیر وجہ شرعی, بغیر کسی ریزن کے مومن مرد اور مومن عورت جو ہے اس کو تکلیف پہنچانا جو ہے اس کے لیے دو گناہ ہیں, ان کے لیے دو جو ہیں وہ باتیں ہیں. نمبر ایک احتمالو بہتانن, کہ اس نے ایک بہت بڑا بہتان لگایا, اور دوسرا وہ اسم مبینہ, اور صریح گناہ کا وبال اپنے سر جو ہے وہ لے لیا. آپ کو پتہ ہے بہتان کے معنی کیا ہوتے ہیں, کہ وہ عیب جو آدمی میں نہ ہو, جو قصور آدمی نے نہیں کیا اس کو اس کی طرف منسوب کر دیا جائے. جیسے رسول اللہ صلی اللہ علیہ وسلم سے پوچھا گیا کہ غیبت کیا ہے، تو آپ نے فرمایا تیرا اپنے بھائی کا ذکر اس طرح کرنا جو اسے ناگوار ہو. پوچھا اور اگر وہ میرے بھائی میں عیب موجود ہو، تو فرمایا اگر اس میں وہ عیب موجود ہے جو تو نے بیان کیا تو تو نے اس کی غیبت کی، اور اگر وہ اس میں نہیں ہے تو تو نے اس پر بہتان لگایا. تو اب یہ کسی پر بہتان لگانا جو اس میں موجود نہیں ہے، تو ایسا نہیں ہے کہ بس ایک اخلاقی گناہ ہے، صرف اتنا ہی نہیں ہے کہ جس کی سزا جو ہے وہ آخرت میں ملے گی، بلکہ کیا ہے کہ اس نے بہت بڑا بہتان اپنے سر اٹھایا ہے، اور بہت واضح کھلا جو ہے وہ گناہ ہے. تو اس سے جو ہے یہ بات پتہ چلتی ہے کہ مسلمان جو ہیں وہ ان کو تکلیف نہیں پہنچانی چاہیے. اور پھر آپ یہ بات بھی یاد رکھیں، تو ایک تو یہ ہے کہ کافر اور مشرک منافق تکلیف پہنچائیں، اور ایک یہ ہے کہ مسلمان مسلمانوں کو تکلیف پہنچائے، کیا یہ جائز ہے؟ پھر آپ وہ حدیث، یہ آپ یہ حدیث یاد کر لیں، المسلم من سلم المسلمون من لسانہ و یدہ. مسلم کی تعریف، وہ از مسلم، مسلمان کون ہے؟ المسلم مسلمان وہ ہے، من سلم المسلمون جس سے محفوظ رہے دوسرے مسلمان، من لسانہ اس کی زبان سے، و یدہ اور اس کے ہاتھ سے. تو مسلمان کی تعریف تو یہ ہو گئی، مسلمان تو صرف وہ آدمی جس کے ہاتھ اور زبان سے سب مسلمان محفوظ ہوں، کسی کو تکلیف نہ پہنچے. اور مومن کون ہے؟ والمومنون من امنہ الناس علی دمائہم و اموالہم. اور مومن تو صرف وہی ہے جس سے لوگ اپنے خون اور مال کے معاملے میں محفوظ اور معمون ہوں. تو یہ ہے اصل بات کہ ہمیں جو ہے وہ اذیت اور تکلیف جو ہے وہ نہیں پہنچانی چاہیے، اور مجھے اور آپ کو بھی اپنی زبان اور اپنے ہاتھوں کا خاص طور پر جائزہ لینا چاہیے کہ ہمارے عمل کیسے ہیں، ہمارے رویے کیسے ہیں، اور میں اپنی زبان اور اپنے ہاتھ سے کتنا لوگوں کو نقصان پہنچاتی ہوں. گوشت کا ایک چھوٹا سا لوتھڑا ہے جو ہمارے منہ کے اندر ہے، کینچی کی طرح بے دریغ اس کو چلاتے ہیں، زخم بھر جاتے ہیں، لیکن زبان کا جو زخم ہے نا، وقت گزرنے کے بعد بھی وہ بھرتا نہیں ہے، یاد رہتا ہے، تازہ رہتا ہے. تو ہمیں بات کرنے سے پہلے بہت سوچنا چاہیے. اور رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ وہ نجات پا گیا جو خاموش رہا، مطلب غیر ضروری فضول باتیں، دکھ تکلیف دینا، اس کی نسبت خاموشی بہتر ہے. اور اس وقت خاموشی اچھی بات نہیں ہے، جب اچھی بات کرنے کی ضرورت ہو پھر بات کرنی چاہیے. تو بہرحال آئے 56 سے لے کر 58 تک دراصل رسول اللہ صلی اللہ علیہ وسلم کی عزت اور تکریم جو ہے اور آپ کا مقام بتایا جا رہا ہے کہ اللہ کے نزدیک کیا ہے، فرشتوں کے نزدیک کیا ہے، تو میرا اور آپ کا رویہ کیا ہونا چاہیے. اور دوسری طرف جو منافقانہ روش اختیار کرنے والے ہیں، جو رسول اللہ کو تکلیف دینے والے ہیں، تو ان کا انجام کیا ہے. اور ہمیں یہ دیکھنا چاہیے کہ ہمارے دل میں رسول اللہ کے لیے کوئی نفرت کے جذبات نہ ہوں، آپ کی کسی سنت کے بارے میں ہمارے دل میں بغض نہ ہو، اور یا آپ کی ذات کے بارے میں ایسا نہ ہو کہ ہم آج سمجھے کہ ہمیں آپ کو آج رول ماڈل نہیں بنایا جا سکتا، یا آپ کے اسوہ پہ عمل نہیں کیا جا سکتا. میں اور آپ اس پر تو استغفر اللہ کہتے ہیں کہ نہیں نہیں سوچ بھی نہیں سکتے، لیکن عملی زندگی میں نے اور آپ نے رسول اللہ کو کہ اسوہ کو کتنا اپنایا، یہ ہے اصل بات جس پہ مجھے اور آپ کو سوچنا ہے. اور پھر جب رسول اللہ جو ہے ان کو اذیت نہیں دینی، تو ساتھ ساتھ کیا ہے کہ عام مسلمانوں کو بھی اذیت نہیں دینی، کسی کو برا بھلا نہیں کہنا.